الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وذروا ظاهر الإثم وباطنه إن الذين يكسبون الإثم سيجزون بما كانوا يقترفون صدق الله العظيم بزرگان محترم گزشتہ کل یہ بات چل رہی تھی کہ اللہ رب العزت نے قرآن کریم میں ہمیں حکم دیا وَذَرُوا ظَاهِرَ الْإِثْمِ وَبَاطِنَهُ کہ تم ظاہری گناہوں کو بھی چھوڑو اور باطنی گناہوں کو بھی چھوڑو. اگر ہم اپنے جسم کے ایک ایک عضو کا انفرادی طور پر اگر جائزہ لیتے ہیں تو ہمارے جسم کا ہر عضو خدا کی نافرمانی میں لگا ہوا ہے اور گناہوں کے نتیجے میں گندی بدبو فرشتے محسوس کرتے ہیں ہمارے جسم کے ہر عضو سے. ہمیں کوئی احساس نہیں ہو رہا ہے کیونکہ دل مر چکا ہے ہمارا. ہمارے دل کی حالت پتھر کی طرح ہے کہ پتھر پر اگر کوئی شربت اگر ڈالے تو اس کو نہ شربت کی مٹھاس کا احساس ہوگا, نہ اسی طرح اسی پتھر پر کوئی چکن کا مسالہ اگر اس پر ڈالے تو اس کی تکھاس کا بھی اسے احساس نہیں ہوگا. یہی حال ہمارے دل کا بنا ہوا ہے کہ ہمیں نہ نیکیوں کا احساس ہو رہا ہے نہ گناہ کا احساس ہو رہا ہے. عجیب حالت ہے ہماری اور گناہ میں برابر لگے ہوئے ہیں. عارفین بیان فرماتے ہیں کہ آدمی چار وجوہات کی بنیاد پر اپنے آپ کو گناہ میں مبتلا کرتا ہے. چار باتوں کی بنیاد پر. نمبر ایک, جب بھی گناہ کرتا ہے اس وقت یہ تصور ہوتا ہے کہ مجھے کوئی نہیں دیکھتا. حالانکہ قرآن کریم میں اللہ رب العزت ارشاد فرماتے ہیں اِنَّ رَبَّكَ لَبِالْمِرْصَاد کہ کان کھول کر سن لو, تمہارا رب تمہاری ٹوہ میں لگا ہوا ہے. اور مرصاد کی تفسیر میں علماء محققین لکھتے ہیں کہ جس طرح شکاری جب شکار کرنے کے لیے جاتا ہے اور شکار کے اوپر اس کی کیسی نظر جمی ہوئی ہوتی ہے, ایک سیکنڈ کے لیے بھی غافل وہ نہیں رہتا, کیونکہ وہ ایک سیکنڈ میں بھی شکار مس ہو سکتا ہے, تو ایک سیکنڈ کی غفلت بھی نہیں ہوتی. بالکل اسی طرح اللہ رب العزت کی نظر ہم سے ایک سیکنڈ کے لیے بھی مس نہیں ہوتی. اب ہم لوگ کیا تصور کر رہے ہیں, کوئی نہیں دیکھتا, حالانکہ اللہ دیکھ رہا ہے. ان رب بغل بالمرصاد, تیرا رب تیری ٹوہ میں پڑا ہوا ہے, لگا ہوا ہے, دیکھ لے. وہی حضرت शाह मोहम्मद अहमद साहब प्रताप गढ़ी रहमतुल्लाह अलैह वाली बात, जो तू करता है छुपकर अहले जहां से, जो तू करता है छुपकर अहले जहां से, कोई देखता है तुझे आसमां से। इन रब्बक लबिल मिरसाद। तो गुनाह करने की पहली वजह यह होती है कि कोई नहीं देखता, हालांकि अल्लाह देख रहा है। दूसरी वजह गुनाह करने की यह होती है कि बंदा ये तसव्वुर करता है कि मेरे गुनाह का और मेरे इस करतूत का किसी को कोई इल्म नहीं है, कोई नहीं जानता। हालांकि कुरान करीम में अल्लाह रब्बुल इज्जत इरशाद फरमाते हैं, यालम खाइनतल आयुन वमा तुख्फिस सुदूर। अल्लाह रब्बुल इज्जत तुम्हारी आंखों की खयानत को और उन बातों को जो तुम्हारे दिलों में छुपी हुई है, अल्लाह ताला सब जानता है। हम लोग क्या समझते हैं भाई, किसी को इल्म नहीं है, हमने तो गुनाह किया किसी को कुछ पता नहीं है। हालांकि अल्लाह के इल्म में सब कुछ है, अल्लाह के इल्म में सब कुछ है। तो दूसरी वजह गुनाह करने की यह होती है कि बंदा ये तसव्वुर करता है कि किसी को मेरे गुनाह का इल्म नहीं है, हालांकि अल्लाह के इल्म में सब है। तीसरी वजह गुनाह करने की यह होती है कि मैं अकेला हूं। मैं कैसा हूं, अकेला हूं, कोई है नहीं, जो करना हो कर गुजरो, जिसका था डर वो नहीं है घर, जो चाहे कर। जिसका था डर वो नहीं है घर, जो चाहे कर। तो इंसान का ये तसव्वुर होता है कि भाई मैं अकेला हूं, चलो इस मौके को गनीमत समझकर मैं खुदा की नाफरमानी कर लूं। हालांकि कुरान करीम में अल्लाह इरशाद फरमाते हैं, वह हुआ माकुम अइनमा कुंतुम, तुम जहां कहीं भी चले जाओ अल्लाह तुम्हारे साथ है। तुम जहां कहीं भी चले जाओ तुम्हारे साथ कौन है, अल्लाह है। तब ये जो तीसरी वजह कि भाई मैं अकेला हूं, तो ये सोच भी बिल्कुल गलत साबित हुई। चौथी वजह गुनाह करने की ये होती है कि आदमी यूं समझता है कि मेरा कोई कुछ नहीं बिगाड़ सकता, मेरा कोई, इसलिए कभी आपस के जब ताल्लुकात जब बिगड़ते जा, जो हो कर लेना जा तुझसे, सच कहते हैं ना, जो हो कर लेना। तो अब यहां पर भी आदमी ये तसव्वुर करता है कि मेरा कोई कुछ नहीं बिगाड़ सकता, इसलिए जो जी में आता है वो कर गुजरता है। हालांकि कुरान करीम में अल्लाह रब्बुल इज्जत इरशाद फरमाते हैं, इन्ना बतश रब्बिका लशदीद, के कान खोलकर सुन लो, तुम्हारे रब की पकड़ खतरनाक पकड़ है, तुम्हारे रब की पकड़। भाई हम सबसे बच सकते हैं, रब से नहीं बच सकते, सबसे बच सकते हैं लेकिन रब से नहीं बच सकते। तो अल्लाह के इल्म में सब कुछ है, अल्लाह रब्बुल इज्जत बदला लेने पर भी कादिर है। जो खुदा ढील देना जानता है वही खुदा खींच लगाना भी जानता है। अल्लाह ताला ने फिरौन को ढील दी, कितनी ढील दी, अना रब्बुकुम अला कहा, फिर भी निभाते रहे निभाते रहे निभाते रहे और आगे सरकशी करता रहा। लेकिन अल्लाह रब्बुल इज्जत ने खींच लगाई तो कैसी लगाई, न जमीन अपने अंदर उसको रखने के लिए तैयार हुई, न पानी अपने अंदर उसको बर्दाश्त करने के लिए तैयार हुआ। तो जो खुदा भाई, इसलिए बहुत से लोग जो जिन्होंने पहले यहां तो पतंगबाजी कोई करता नहीं होगा, तो जो हिंदुस्तान से आए भाई पहले पतंगबाजी बहुत से ने की होगी, तो जब पतंग जब बिल्कुल उसको चगाते हैं और जब पतंग जब हवा में उड़ती है तो बहुत से लोग डोरी छोड़ देते हैं, और जब कोई दूसरा आगे ने उसके साथ पेच लड़ने की चक्कर में होता है, भाई जाने देने यार, फिर अगर ज्यादा वो करता तो फिर खींच लगा देते। पहले क्या देते, भाई हड्डियां ने यार छोड़ने मुझे मस्ती से, बोले नहीं, जब वो ज्यादा फिर टैटू शुरू करता है तो फिर खींच लगा देते। बिल्कुल इसी तरह अल्लाह रब्बुल इज्जत भी बंदों को ढील देता है। अल्लाह क्या देता है, ढील देता है कि मेरा बंदा अभी संभल जाएगा, अभी समर जाएगा, अभी ठीक हो जाएगा, अभी जिंदगी दुरुस्त कर लेगा। लेकिन बंदा तो वही गंदा बनता चला जा रहा है, तो उस वक्त ये तसव्वुर करे कि जो खुदा ڈھیل دینا جانتا ہے، وہ خدا کھینچ لگانا بھی جانتا ہے۔ اللہ تعالیٰ کو نہ کوئی روک سکتا ہے، نہ خدا کو کوئی ٹوک سکتا ہے۔ ون مین شو۔ بات سمجھ میں آ رہی ہے؟ رابعہ بشریہ رحمت اللہ علیہ ایک مرتبہ کسی نے ان کے سامنے بھونی ہوئی مرغی پیش کی، بھونی ہوئی فرائی مرغی پیش کی۔ رابعہ بشریہ رونے لگی، اب بھائی دیکھیے مرغی پیش ہو رہی، بھائی کوئی نعمت ملے تو رونا چاہیے، وہ رو رہی ہے۔ اگر کوئی ہماری طرح ہو تو بھائی دیکھو بھائی اللہ نے دعا قبول کی ایک نعمت مل گئی، اللہ کا شکر ادا کر، وہ رو رہی ہے۔ وہ جو مرغی لے کر آیا وہ پریشان، وہ کہنے لگا میں نے کوئی تکلیف تو نہیں پہنچائی، کیا بات ہے؟ تو رابعہ بشریہ رحمتہ اللہ علیہ نے جواب دیا کہ اصل بات یہ ہے کہ مجھ سے یہ مرغی اچھی، مجھ سے یہ مرغی اچھی۔ پھر ایک ٹھنڈی آہ بھری، اور ٹھنڈی آہ بھر کر رابعہ بشریہ نے یہ جواب دیا کہ اس مرغی کی پہلے جان نکالی گئی اور بعد میں اس کو آگ میں جلایا گیا، اس ذات کی قسم جس کے قبضے میں رابعہ کی جان ہے، اگر اس نے میرے گناہوں کو معاف نہیں کیا تو مجھے جہنم کی آگ میں زندہ کے زندہ ہی ڈال دیا جائے گا۔ مجھ سے یہ مرغی اچھی، مجھ سے یہ، ہمارا کبھی تصور بھی نہیں جا رہا، ہمارے ذہنوں میں دور تک یہ بات پیدا ہی نہیں ہو رہی ہے، عجیب طرح کی دوری پیدا ہو گئی ہے۔ یہ گناہوں کی نحوست کی بنیاد پر حضرت والا تھانوی علیہ رحمۃ تحریر فرماتے ہیں، ایک گناہ سے بچنا 1000 رکعت نفل نماز سے بہتر ہے، بلکہ حضرت تہجد کی نماز لکھتے ہیں، 1000 رکعت تہجد سے بہتر ہے ایک گناہ سے بچ جانا۔ اب ہمارا حال عجیب ہے بھائی، نمازیں بھی پڑھ رہے ہیں گناہ بھی کر رہے ہیں۔ کبھی گناہ سے بچنے کا اور رکنے کا کوئی پروگرام بنانے کے لیے تیاری نہیں ہے، گناہ سے بچنے کا اور رکنے کا۔ بھائی بدن کے اندر کسی طرح کا بگاڑ آتا ہے تو فوراً کہتے ہیں کہ کچھ کمزوری لگ رہی ہے، آنکھوں میں کچھ تکلیف ہو رہی ہے، بھائی فلاں بھائی پیر تھوڑے ڈھیلے لگ رہے ہیں، تو فوراً اس کی ریکوری کی کوشش میں لگ جاتے ہیں۔ لیکن روحانیت کے اعتبار سے سر سے لے کر پیر تک بگاڑ ہم میں ہے، کبھی اس کی ریکوری کی فکر ہم لوگ نہیں لگے۔ بھائی میں صحیح کہہ رہا ہوں غلط کہہ رہا ہوں؟ اور یاد رہے حسن بصری رحمت اللہ علیہ فرماتے ہیں کہ گناہ کی نحوست کی بنیاد پر سب سے بنیادی نقصان یہ ہوتا ہے کہ اللہ رب العزت اپنے سے راز و نیاز کی توفیق بندے سے چھین لیتے ہیں۔ بھائی یہ تو اصول کی بات ہے، اگر کسی سے تنہائی میں بات کرنی ہو نا کسی بڑے سے تو تعلق پیدا کرنا پڑتا ہے، کسی بڑے سے اگر تنہائی میں، بھائی آپ کے یہاں کا جو منسٹر ہو یا صدر مملکت ہو، اگر اس سے ملنا ہے وہ تو اس کی بات تو دور، اپنے اپنے علاقے کے میئر سے اگر ملاقات کرنی ہو تو ایسی ویسی ملاقات نہیں ہو جاتی۔ اگر تنہائی میں موقع چاہیے بولے تعلقات مینٹین کرو، کیا کرو؟ ایک تعلقات جب مینٹین ہوتے ہیں اس کے بعد پھر ملاقات کا موقع دیا جاتا ہے۔ بالکل اسی طرح بھائی اللہ رب العزت کے ساتھ تنہائی میں اگر راز و نیاز کی باتیں کرنی ہے اور اللہ کے سامنے اکیلے میں ہاتھ پھیلا کر اللہ کو اگر منوانا ہے تو اس کے لیے ضرورت ہے اس بات کی کہ ہم اللہ سے تعلق پیدا کریں، اور خدا کی نافرمانی کرتے ہوئے خدا سے تعلق پیدا ہو ہی نہیں سکتا۔ اسی لیے سفیان ثوری رحمتہ اللہ علیہ فرماتے ہیں میں ایک گناہ کی نحوست کی وجہ سے 5 مہینے تہجد کی نماز سے محروم کر دیا گیا۔ ایک گناہ کی نحوست کی وجہ سے 5 مہینے تہجد کی نماز سے محروم کر دیا گیا۔ کسی نے پوچھا کہ وہ گناہ کیا تھا، تو سفیان ثوری رحمتہ اللہ علیہ نے جواب دیا کہ وہ گناہ یہ تھا کہ ایک آدمی رو رہا تھا، میرے دل میں یہ خیال آیا کہ یہ خامخواہ مکاری میں روتا ہے، بس وہ خیال میرے دل پہ گزرا، اس کی نحوست کی وجہ سے اللہ تعالیٰ نے 5 مہینے تہجد کی نماز کی توفیق چھین لی۔ اب ہمارا بھائی وہاں تو صرف خیال آیا کہ بھائی ایسا، اور ہمارا حال کیا ہے؟ ہم تو خود گناہ کرتے ہیں اور دوسروں کی نیکیوں کو بھی برا سمجھتے ہیں. ہمارا حال تو یہ ہے, تو ہمارا انجام کیا ہوگا؟ ہمارا ہم تصور نہیں کر سکتے. تو بھائی, گناہوں کی نحوست اور گناہوں کی بنیاد پر اللہ رب العزت سے راز و نیاز کی باتیں نہیں ہو سکتی, تہجد کی توفیق نہیں ملے گی, یاد رکھنا. کیونکہ بھائی وہ تو ایک وی آئی پی وقت ہے, اور وی آئی پی وقت میں وی آئی پی لوگوں کو ہی ملاقات کی اجازت ہوتی ہے, ہر آدمی نہیں آ سکتا. اس لیے بہت سے لوگ تہجد کا سوچتے ہیں پھر بھی نہیں اٹھ سکتے, الارم رکھتے ہیں پھر بھی آنکھ نہیں کھلتی, اور کبھی اٹھتے ہیں تو بولے پڑھتا ہوں, پھر سو جاتے ہیں. تو یہ نہ کوئی الارم کا قصور ہے, نہ اپنی نیند کا قصور ہے, بلکہ یہ پورا معاملہ گناہوں کی نحوست ہے. اسی لیے عارفین بیان فرماتے ہیں, اگر رات کو اپنی رات کو اگر درست کرنا ہے تو اپنے دن کو درست کر لو. اگر رات, اگر ہم یہ چاہتے ہیں کہ اللہ کے ساتھ آہوزاری میں, اللہ کے سامنے گریاؤزاری میں اگر ہماری رات کٹے, اگر یہ چاہتے ہیں تو اپنے دن کے معاملات کو درست کر لو. اگر دن کو اگر درستگی کے ساتھ گزار لیں گے, اللہ رب العزت رات اپنے سامنے جھکنے کی ہمیں توفیق دے دے گا. بات سمجھ میں آ رہی ہے؟ تو گناہوں سے اپنے آپ کو بچانا. اب آج ہماری پوری باڈی یہ گناہوں کی وجہ سے یوں سمجھ لو پوری ڈیمیج ہو چکی ہے. ہماری آنکھ وہ بھی ڈیمیج ہے, ہمارے کان وہ بھی ڈیمیج ہے, ہماری زبان وہ بھی ڈیمیج ہے, ہمارا پیٹ وہ بھی ڈیمیج, ہمارے پیر وہ بدن کہیں کہ کچھ وہ ڈیمیج ہو چکا ہے. دیکھیے ہماری آنکھ کا حال, آنکھ کی بریک بالکل فیل ہو چکی ہے. آنکھ کی بریک کیا ہو چکی ہے؟ بالکل فیل ہو چکی ہے. اب جہاں چاہتے ہیں جو چاہتے ہیں دیکھ لیتے ہیں. یاد رکھنا, جو بد نظری میں مبتلا ہوگا اس کو کبھی عبادت کی لذت نہیں آئے گی. جو بد نظری میں, غلط دیکھنے میں جس کو یہ عادت پڑ گئی, اور بھائی عجیب معاملہ ہے یہ بد نظری کا کہ ہاتھ میں کچھ آتا نہیں اور خامخواہ کی رال ٹپکا نہیں, ہاتھ میں کچھ آتا نہیں اور خامخواہ کی رال ٹپکا نہیں ہے. حضرت والا تھانوی علیہ الرحمہ کو ایک صاحب نے آ کر کہا کہ حضرت میں کسی غیر محرم عورت کو دیکھ لیتا ہوں تو 3 دن تک پریشان رہتا ہوں. حضرت نے کہا کہ جب تو نہیں دیکھتا تو, بولے 10-15 منٹ کی پریشانی رہتی, کہ دیکھ لیتا تو اچھا رہتا. تو حضرت نے کہا تو ہی بتا, 15 منٹ کی پریشانی اچھی کہ 72 گھنٹے کی پریشانی اچھی؟ دیکھ کتنا حکمت کے ساتھ علاج کر رہا ہے. 15 منٹ کی پریشانی اچھی کہ 72 گھنٹے کی پریشانی اچھی؟ اور بھائی یہ بد نظری جو ہو رہی ہے اس کی بنیادی وجہ خوف خدا کی کمی. خوف خدا کی, حضرت حکیم اختر صاحب دامت برکاتہ نے عجیب انداز سے اس کو سمجھایا ہے کہ بھائی اگر کسی کے پاس مس ورلڈ آ جائے, کون آ جائے؟ ارے بھائی بولو, مس ورلڈ, پوری دنیا کی سب سے خوبصورت لڑکی, اور وہ آگے یوں کہے کہ سب میری طرف بھاگ رہے, میں تیری طرف آئی ہوں. اب یہ بات کر ہی رہی تھی نا, ایسے میں مسٹر شیر تشریف لے آ رہے. کون آ جا رہا ہے؟ شیر تشریف. ایمانداری سے بتاؤ, وہ شیر کو دیکھے گا کہ مس ورلڈ کو دیکھے گا؟ ارے ٹیکنیک سے بھی دیکھنے کو تیار نہیں ہوگا اس کی طرف, یوں بھی نہیں کرے گا. ایک سیکنڈ کے لیے بھی اپنی نظر نہیں چکا, وہ کہے گا میں نے تو جو, ارے بھائی بات برابر ہے, دیکھ کون کھڑا ہو تو دیکھ. میس کو کہا میس تو ابھی ہٹ, یہ جو آگے کس کرے گا نا تو پورا پیس کر لے گا, اور اس کے پیٹ کے پیس ہو گیا اندر بیس میں سب. دیکھیے اب یہ بات نہیں ہے کہ یہ آدمی نامرد ہے, یہ بات بھی نہیں ہے کہ یہ دیکھ نہیں سکتا, دیکھ بھی سکتا ہے, مردانگی کی طاقت بھی موجود ہے. لیکن شیر کی طاقت کا جب اندازہ ہوا تو شیر کی طاقت سے متاثر ہونے کی بنیاد پر وہ میس ورلڈ کی طرف پورا کیا متوجہ ہو, اپنی کنکھیوں سے دیکھنے کے لیے بھی تیار نہیں ہے.
उसने कहा कि कम हियर, मैंने कहा कि नो प्लीज। उसने कहा कि कम हियर, मैंने कहा कि नो प्लीज। उसने कहा कि क्या वजह, मैंने कहा खौफे खुदा। ये नहीं कि मैं देख नहीं सकता, मैं ये नहीं कि गलत काम नहीं, सब कुछ कर सकता हूं, लेकिन अल्लाह का डर होने की बुनियाद पर मैं तेरी तरफ नजर उठाकर भी नहीं देख सकता। बात समझ में आ रही है? आज देखिए बदनजर भाई, आम है कि नहीं बदनजरी, बोलो। कल जिनका नक्शा था जवानी का, हे लकबाज नाना नानी का है? कल जिनका नक्शा था भाई, जितने भी नाना नानी को ट्रेडिंग में तो आए, डायरेक्ट नाना नानी बन के आए हो, पहले जवान ही तो थे। कमर झुक के मिसले कमानी हुई, कोई नाना हुआ कोई नानी हुई। सुफेदी बालों पे गालिब हुई, कोई दादा हुआ कोई दादी हुई। क्या हुआ पहले, क्या थे, क्या क्या हो गया, क्या हो गया ये तो बतलाओ, पहले क्या पोजीशन थी? तो भाई जवानी, उसको अगर गुजराती जुबान में देखा जाए तो बिल्कुल सही है, जवानी जवानी से, जवानी रहने वाली नहीं है वो। भाई आंखों की ब्रेक फेल हुई है कि नहीं, बोलो। और आज अजीब मामला है, गलत देखते ना फिर कहते कि अजीब अजीब मामला है यार, समझ में नहीं। भाई तू कंट्रोल तो कर, अपने इख्तियार से बचने की कोशिश तो कर। फद खुली फी इबादी, ये पहले है, वद खुली जन्नती बाद में है। पहले कोशिश हमको करनी पड़ेगी, पहल हमको करनी पड़ेगी। अब यहां पहल करने के लिए तैयार नहीं है और कहते हैं अजीब है। इसीलिए आरिफिन बयान फरमाते हैं, यूसुफ अलैहिस्सलाम के सामने तो एक ही सुलेखा थी, यूसुफ अलैहिस्सलाम के सामने एक ही सुलेखा थी, और यहां तो हर तरफ सुलेखा ही सुलेखा है, हर तरफ। लेकिन याद रखना, अब ऐसे माहौल में फिर आदमी बचेगा तो अल्लाह का उतना ही ज्यादा मुकर्रब बनेगा, अल्लाह का उतना ही ज्यादा वो बंदा मुकर्रब बनेगा। भाई हमारी आंख की ब्रेक फेल हुई है कि नहीं हुई? अरे भाई बोलो। इसी तरह हमारी जुबान, ये भी तो डैमेज है। जुबान से सुबह से लेकर शाम तक कितने गुना हो रहे हैं, और झूठ पर छुट्टक में नहीं, होलसेल में ही बोल रहे हैं, थोक बंद। अरे बोलते कि नहीं बोलते? बच्चे के साथ अलग, बाप के साथ अलग, व्यापारी के साथ अलग, मालिक के साथ अलग, मैनेजर के साथ अलग, बीवी के साथ अलग, जैसा बोले सब अल्लाह। पर हो रहा है कि नहीं हो रहा है? और ये अजीब मामला, हमारे माशरे में जो जितना झूठा उतना चालाक, जो जितना झूठा उतना क्या समझा जाता है, जो जितना दाव पेच वाला उतना कहा कि ये गलत तो है लेकिन इसका माइंड पर होता है कि नहीं होता? जबकि हदीस पाक में आता है, अन इब्ने उमर रदियल्लाहु तआला अन्हुमा قال قال رسول الله صلى الله عليه وسلم اذا كذب العبد تباعد عنه الملك ميلا من نتن ما جاء به। प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी नबुव्वत वाली जुबान से इरशाद फरमाया, जब कोई शख्स झूठ बोलता है तो उसकी झूठ की वजह से उसके मुंह से बदबू आती है, और उस बदबू के नतीजे में हिफाजत करने वाले फरिश्ते एक मील दूर चले जाते हैं। एक झूठ से एक मील दूर हिफाजत करने वाले फरिश्ते चले जाते हैं। मैं समझता हूं अगर हम रोजाना का अगर सर्वे रिपोर्ट तैयार करें ना, तो दो चार दिन में पूरी यूके की बॉर्डर छोड़ देते होंगे फरिश्ते। कितना झूठ! अरे बच्चों को ही बेवकूफ बनाते कि नहीं? बच्चों ने पप्पा पहली वस्तु ले, बोले हाँ इंशाल्लाह, अब याद है फिर भी नहीं लाए, पप्पा लाया बेटा भूल ही गए, काले इंशाल्लाह सॉरी, एक लफ्ज इतना अजीब फंस गया सॉरी। तो बच्चा भी कहता है कि मोरना अंडा चितरवा ना पड़े, अब्बा झूठे माहौल में आप मेरी तरबियत कर रहे हो, कोई हर्ज नहीं, मैं भी यही सब आपके दांव पे जो पेतरे सीख रहा हूं। हम अपने बच्चों का आगे जो झूठ बोलते हैं ना, तो हम यूं ना समझे कि बच्चे समझ सब समझ रहे हैं।
अजम का फाते अमल गाफिल मशो गंदुम अज गंदुम बरो यदि जाओ सजाओ।
अमल की बराबरी से गाफिल ना होना, गेहूं डालेंगे तो गेहूं निकलेंगे और जौ डालेंगे तो जौ निकलेंगे। बात समझ में आ रही है?
तिफल से बुआए क्या माँ बाप के अतवार की, दूध है डब्बे का और तालीम है सरकार की।
बच्चा सब देख रहा है, हमारी एक एक एक्टिविटीज पर उसकी नजर है। हम झूठ बोलते तो पूरा ट्रेंड हो रहा है वो। अगर हम ये चाहते हैं कि यही हमारा बच्चा, ये हमारा भी फरमा बरदार बने, सच्चा बने, ईमानदार बने, अमानतदार बने, अगर हम ये चाहते हैं और अल्लाह का फरमा बरदार भी बने, तो उसके लिए जरूरी बनता है कि पहले माँ बाप खुद अपने आप को इतना पक्का सच्चा मोमिन बनाए।
खून का वस्फ है औलाद में आने वाला,
खून का वस्फ है औलाद में आने वाला, बीज जैसा होगा शजर वैसा ही फल देगा। अब बाप झूठ बोल रहे है, बोल रहा है बच्चे के सामने, माँ रोजाना झूठ बोल रही है बच्चे के सामने, तो क्या बच्चा सच्चा पैदा होगा? फिर बड़ा होता है ये बच्चा, फिर माँ बाप का नाफरमान बनता है, तो क्या कहते हैं मोल साहब छोकरो केवा मन थी तावीज देखी आपको, तो तावीज की पूरी कोठी में भी उतर जाएगा तो भी कुछ नहीं होगा जब जिंदगी सही नहीं है। उसका असर अपनी जगह पर है, हम मना नहीं करते उसका असर। भाई हम जैसा हमारे ये यकीन है कि भाई शुगर की टेबलेट का असर अपनी जगह है, लेकिन परहेजी भी तो जरूरी है। इसी तरह यहां पर भी भाई तावीज वगैरह अगर कुरान और हदीस के मातहत और सही है तो उसका असर अपनी जगह जरूर है, लेकिन परहेजी भी जरूरी है। अब यहां तो पूरा ट्रेडिंग सिस्टम पे जी रहा है, तो भाई क्या होगा? फिर बच्चे झूठे ही तो होंगे। फिर ये बच्चा थोड़ा बड़ा हुआ, फिर माँ बाप को उसने छोड़ दिया, तो क्या कहते हैं माँ बाप, इसकी बीवी ने कुछ कर दिया, इसकी बीवी ने कुछ कर दिया। बीवी ने कुछ किया नहीं, तूने कुछ नहीं किया और जो तूने किया वो गलत किया, उसका नतीजा है। इसलिए किताब में मैंने अजीब बात पढ़ी थी कि माँ बाप बच्चे के 20-22 साल के हो जाने के बाद तो फिक्र करते कि बच्चा सीधा रहे, अब जरूरत हालांकि इसकी थी कि बचपन से ही कोशिश करते कि बच्चा सीधा रहे। बात समझ में आ रही है? तो भाई अब ये झूठ भाई हमारी जुबान पर है कि नहीं, बोलो? अरे बोलते कि नहीं? तो अब ये गुनाह कबीरा है, इन आजमल खताया अल्लिसानुल कज़ूब, सबसे बड़ा गुनाह झूठ बोलना है। फजतनिबू रिजस मिनल औसान वजतनिबू कौलज ज़ूर, बुत परस्ती से बचो और झूठ बोलने से बचो। अब ये झूठ बोल रहे हैं, हमारी जुबान पूरी डैमेज, भाई डैमेज है कि नहीं? फिर यही जुबान से भाई गाने वगैरह सॉन्ग बिल्कुल मस्त हो जाते कि नहीं, बोलो? गाने में सुनने में। हालांकि एक ईमान वाला उस अगर उसके दिल में अगर सही माने में ईमानी हरारत अगर है तो वो ना गाना गा सकता है ना गाना सुन सकता है। क्यों? गाना तैयार किया गया कुरान के मुकाबले में, गाना तैयार हुआ है किसके मुकाबले में? कुरान के मुकाबले। वो मिनन्नास मन यश्तरी लहु अल-हदीस, उसकी तफसीर आप इन उलमाए किराम से मालूम कर सकते हो। गाना तैयार किया गया है कुरान के मुकाबले में। अब क्या एक मुसलमान कुरान का मुकाबला कर सकता है? अब अगर किसी जगह कुरान करीम की अगर तोहीन की जाए तो हमारा खून जोश मार जाता है और हम आउट ऑफ कंट्रोल हो जाते हैं। बिल्कुल होना चाहिए, गैरत ईमान का ये तकाजा भी है। तो जब जाहिरी कुरान की तोहीन की बुनियाद पर हमारा खून जोश मार जाता है तो कुरान करीम की बातिनी तोहीन रोजाना हमारे घरों में हो रही है और हमारा खून क्यों सर्द हो गया समझ में नहीं आ रहा है। एक एक मोबाइल को उठाकर देख लो, हर मोबाइल में गाने भरपूर पड़े हुए हैं, सुन रहे गा रहे भाई है कि नहीं? मस्त है अपने। हालांकि प्यारे नबी फरमाते हैं इस्तेमाउल मलाही माशियतुन वल जुलूस अलैहा फिस्कुन वत्तलद्दु बिहा कुफ्रुन। गाना सुनना गुनाह है, गाने की मजलिस में बैठना फिस्क है, اور گانے کے ذریعے لذت حاصل کرنے کے نتیجے میں آدمی ایمان سے نکل جاتا ہے. کیونکہ یہ گانے سے لذت حاصل نہیں کرتا, یہ حقیقت میں قرآن کا مقابلہ ہو رہا ہے اور اس سے لذت حاصل کر رہا ہے. اور قرآن کا مقابلہ کیا ایک ایمان والا کرے؟ یہ ہو ہی نہیں سکتا. قرآن کا مقابلہ ایک ایمان والا کرے یہ ہو ہی نہیں سکتا. کانوں میں ہینڈ فری ڈالی, سنتے رہتے بالکل جیسے پاگل بیٹھا ہوا ہے کوئی, بس بھائی ہو رہا ہے کہ نہیں ہو رہا ہے. اب یہ گانے سن رہے ہیں, عجیب حال ہے. اور بھائی قیامت تو یہ ہے کہ اس کے غلط ہونے کا احساس دلوں سے نکل گیا. جب چھٹ گیا بھائی تو فریڈم سسٹم, کون سی بھائی فریڈم کا دین اسلام میں نام و نشان نہیں ہے. دور تک فریڈم دین اسلام میں نہیں ہے. ہماری فریڈم کب؟ فمن زحزح عن النار وادخل الجنة فقد فاز. جب تک جنت کا داخلہ نہیں ملتا اور جہنم سے نہیں بچائے جا سکتے وہاں تک کوئی فریڈم نہیں. بات سمجھ میں آ رہی ہے؟ بھائی ہماری زبان بھی تو ڈیمیج ہے, ہمارے کان بھی ڈیمیج ہے. انشاءاللہ اور اس لائن کی اور باتیں آئندہ کل کی جو میری مجلس آخری ہوگی, آئندہ کل آپ کی مجلس, بس ایک ہی دن آپ کی مسجد کا باقی ہے. اللہ کرے کہ یہ جو باتیں جو میں کہنا چاہتا ہوں اللہ رب العزت اپنی توفیق سے وہ باتیں میرے ذریعے آپ تک پہنچا دے, اور اللہ تعالیٰ آپ کی برکت سے مجھے بھی عمل کی توفیق دے, اور ہم تمام کو اللہ تعالیٰ عمل کی توفیق دے. تو انشاءاللہ العزیز یہ بقیہ جو اس لائن کی باتیں ہیں وہ آئندہ کل اللہ رب العزت ہماری تمام مجلسوں کو قبول فرمائے, اور آئندہ کل کی جو اخیری مجلس ہے اللہ تعالیٰ اس کو بھی قبول فرمائے. اور بھائی آج رات کو تشیح نماز کی مجلس ہوگی, اور وہ یاد رہے کہ اس پہ ریسیور سے کام نہیں چلے گا, اس کا تعلق دیکھنے سے زیادہ ہے. ہم کو نماز کس طرح پڑھنی, حضرت والا حضرت رحمۃ اللہ علیہ فرماتے ہیں اپنی نماز کو سنی بناؤ. اپنی نماز کو کیا بناؤ؟ سنی. اپنے قیام کو سنی بناؤ, اپنے سجدے کو سنی بناؤ, اپنے رکوع کو سنی بناؤ. تو بھائی اس کا تعلق کس سے ہے؟ ارے بھائی بولو, دیکھنے سے. بولوں گا تو صحیح لیکن ساتھ میں اس کا پریکٹیکل بھی ہوگا. بھائی رات میں حاضر رہیں گے؟ بالکل پکی بات کہ پھر ایسا نہ ہولیڈے میں اس کو بھی گولی دے بھاگو, ایسا تو نہیں ہوگا. اللہ رب العزت ہم تمام کو عمل کی توفیق عطا فرمائے. بسم اللہ الرحمن الرحیم, سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. اللهم صل وسلم وبارك على سيدنا ونبينا مولانا محمد وعلى آل سيدنا ونبينا مولانا محمد وبارك وسلم. اے اللہ اے اللہ, گناہ میں ہم بہت آگے نکل گئے ہیں, بہت آگے نکل گئے ہیں, بہت آگے نکل گئے ہیں. میرے اللہ ہم اپنے گناہوں پر شرمندہ ہے. اے اللہ ہم شرمندہ ہے, پچھتا رہے ہیں, ہم نے کیا کر ڈالا. اے اللہ ہمیں احساس ہے, اے اللہ ہمیں احساس ہے. اے اللہ ہمارے صغیرہ کبیرہ تمام گناہوں کو معاف فرما, صغیرہ کبیرہ تمام گناہوں کو معاف فرما. میرے اللہ صغیرہ کبیرہ تمام گناہوں کو معاف فرما. گناہوں کی نفرت ہمارے دلوں میں ڈال دے, نیکیوں کی رغبت اور محبت ہمارے دلوں میں پیدا فرما, نیکیوں کی رغبت اور محبت ہمارے دلوں میں پیدا فرما. اے اللہ ہم نے کتابوں میں یہ باتیں پڑھی ہے, ایک گناہ کی نحوست سات پشتوں پر اثر کرتی ہے, سات نسلوں پر ایک گناہ کی نحوست اثر کرتی ہے. اے میرے اللہ تو ہماری گناہوں سے پوری پوری حفاظت فرما, صغائر سے بھی حفاظت فرما, کبائر سے بھی حفاظت فرما, صغائر سے بھی حفاظت فرما, کبائر سے بھی حفاظت فرما. میرے اللہ گناہوں کی نفرت ہمارے دلوں میں ڈال دے, گناہوں کی نفرت ہمارے دلوں میں ڈال دے, گناہوں کی نفرت ہمارے دلوں میں ڈال دے. میرے اللہ ہماری آنکھیں گندی, ہماری زبان گندی, ہمارے کان گندے, ہمارے پیٹ گندے, ہمارے پیر گندے. اے اللہ ہماری آنکھوں سے بھی بدبو آ رہی ہے, ہماری زبان سے بھی بدبو آ رہی ہے, ہمارے کانوں سے بھی بدبو آ رہی ہے. لیکن میرے اللہ تیرا احسان ہوا کہ اس گندی آنکھ کے ذریعے بھی تو نے قرآن کریم کو دیکھنے کی ہمیں توفیق دی. میرے اللہ تیرا احسان ہوا کہ اس گندی زبان کے ذریعے بھی تو نے دین کی بات کہنے سننے کی توفیق دی اور قرآن کریم پڑھنے کی توفیق دی. میرے اللہ تیرا احسان ہوا کہ اس گندے کان کے ذریعے گندگی کے باوجود تو نے دین کی بات سننے کی میرے اللہ توفیق دی. اے اللہ کیا تیرا کرم, کیا تیرا رحم, کیا تیری فیاضی. اے اللہ اے اللہ اے اللہ اے اللہ, تیری فیاضی اور رحم و کرم کی ہمیں قدردانی کی توفیق عطا فرما, ناقدری سے ہماری حفاظت فرما. اے اللہ رحم کا معاملہ فرما, کرم کا معاملہ فرما, کرنے کے کام کرنے کی توفیق عطا فرما, نہ کرنے کے کاموں سے بچنے کی توفیق عطا فرما. میرے اللہ گناہوں کے باوجود تو نے ہمیں مسجد میں بلایا, گناہوں کے باوجود تو نے مسجد میں ہمیں بٹھایا, گناہوں کے باوجود اے اللہ تو نے سجدے کی توفیق دی, گناہوں کے باوجود میرے اللہ تو نے قرآن کی تلاوت کی توفیق دی, گناہوں کے باوجود میرے اللہ تیرا احسان ہوا تو نے روزے کی توفیق دی, صدقہ خیرات کی توفیق دی. اے میرے اللہ جب اتنی زیادہ تو نے ہمیں توفیق دی ہے, ایک توفیق ہم آپ سے اور مانگتے ہیں کہ میرے اللہ تو گناہوں سے ہمیں بچا لے, گناہوں سے بچا لے, گناہوں سے بچا لے, گناہوں سے بچا لے, گناہوں سے بچا لے. میرے اللہ تیری نافرمانیوں سے بچا لے. اے اللہ تیری نافرمانیوں سے بچنا تو ہمارے لیے آسان کر دے. آسان تو وہی ہے جسے تو آسان کر دے, ورنہ ہر چیز ہمارے لیے مشکل ہے, ہر چیز ہمارے لیے مشکل ہے. اے اللہ کرنے کے کام کرنے کی توفیق عطا فرما, نہ کرنے کے کاموں سے بچنے کی توفیق عطا فرما. میرے اللہ اپنی معرفت, اپنا عشق اور اپنی نسبت عطا فرما, دوام ذکر اور دوام طاعت کی توفیق نصیب فرما. اے اللہ ہماری آنکھ کو مسلمان بنا, ہمارے کان کو مسلمان بنا, ہماری زبان کو مسلمان بنا, ہمارے پیٹ کو مسلمان بنا, ہمارے دماغ کو مسلمان بنا, ہماری شرمگاہ کو مسلمان بنا, ہمارے ہاتھ اور پیروں کو مسلمان بنا. اے اللہ ہمیں پورا کا پورا مسلمان بنا دے, اور اے اللہ ہمیں پورا کا پورا پاکیزہ بنا دے. اے اللہ ہمیں اپنے محبوب بندوں میں شامل کر دے. میرے اللہ تمام بیماروں کو شفاء کلی عطا فرما, تمام مرحومین کی مغفرت فرما, تمام مرحومین کی مغفرت فرما. اور میرے اللہ ہمیں بھی اپنے اپنے وقت پر حسن خاتمے کی دولت سے مالا مال فرما, سوئے خاتمے سے حفاظت فرما, سوئے خاتمے سے حفاظت فرما. اے کریم اے کریم, دوام ذکر اور دوام طاعت کی توفیق نصیب فرما. اے اللہ ہماری نماز, تراویح, تلاوت, تیرا ذکر, دینی مجلسیں, صدقہ خیرات, اے اللہ تمام کار خیر کو اپنے فضل و کرم سے قبول فرما. ہر عمل کی حقیقت ہماری زندگیوں میں پیدا فرما. اے اللہ ہماری نمازوں کو قبول فرما, ہمارے روزے کو قبول فرما, ہماری تراویح کو قبول فرما, ہماری تلاوت کو قبول فرما, صدقہ خیرات کو قبول فرما. اے اللہ ایک ایک نقل و حرکت کو اے اللہ تو قبول فرما. اے اللہ ہمیں 24 گھنٹے کی زندگی شریعت اور سنت کے مطابق گزارنے کی توفیق عطا فرما. اے اللہ ہماری جائز تمنا اور مقاصد کو پورا فرما. اللہم انک تعلم حاجتی فاتنی سؤلی. اے اللہ ہماری کیا کیا ضرورتیں ہیں وہ تو تو جانتا ہے. اے اللہ ہماری تمام ضروریات کو غیب سے پورا کرنے کا فیصلہ فرما. اے اللہ پیارے نبی صلی اللہ علیہ وسلم نے جتنی خیر کی لائن سے دعا مانگی اس کا ہم سوال کرتے ہیں, اور جتنی شرورات سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. ہماری دعاؤں کو اپنے فضل و کرم سے اور جناب رحمت عالم صلی اللہ علیہ وسلم کے صدقے طفیل میں اور افطار کے وقت کی برکت سے ہماری دعاؤں کو قبول فرما, ہماری دعاؤں کو قبول فرما, ہماری دعاؤں کو قبول فرما. جزا اللہ عنا محمدا صلی اللہ علیہ وسلم ما هو اهل ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم برحمتك يا رب.